आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। भनिएको छ, पापको कारण मानिसका हृदय जन्मेदेखि दुष्टतातर्फ ढल्किएको हुन्छ। आफ्नै स्वरूपमा परमेश्वरले सृजना गर्नुभएको मानिसलाई आफ्नै उद्देश्यमा रूपान्तरण गर्ने र ख्रिस्टको चरित्रमा प्रतिस्थापन गर्ने परमेश्वरको चाहना छ। यो सब हाम्रो भलाइको लागि गरिएका योजनाहरू हुन्। श्रोता, के तपाईँ यो भलाइको कार्यक्रममा परमेश्वरलाई सघाउन चाहनुहुन्छ? प्रभु यीशु ख्रिस्ट हृदयको ढोकामा उभिएर ढकढक्याउँदै हुनुहुन्छ। उहाँ तपाईँमा भएर तपाईँको जीवनलाई राम्रोतिर असलतिर ढल्काउन चाहनुहुन्छ, बदल्न चाहनुहुन्छ। आशाको बाणी कार्यक्रमलाई नियमित सुनेर परमेश्वरको चाहनाको महत्वलाई बुझेर बाँच्नुको महत्वलाई यहाँले बुझ्न सक्नुहुनेछ भनेर हामी विश्वस्त छौँ। आउनुहोस्, फेरि तपाईँलाई न्यानो स्वागत गर्दै हाम्रो कार्यक्रमलाई सुनिदिनु हुन अनुरोध गर्दै मिठो भजन यहाँ सामु राख्दैछु।
Yes।
यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोत साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त अर्थात् पास्टर उमेश कुमार पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत तपाईँहरूको घर आँगनमा पुनः उपस्थित भएको छु। मलाई आशा छ परमेश्वर को हुनुहुन्छ र उहाँले तपाईँको जीवनमा कसरी परिवर्तन गर्दै हुनुहुन्छ भन्ने कुरो तपाईँले अनुभूति आफै गर्दै हुनुहुन्छ र तपाईँको लागि हामी निरन्तर प्रार्थना गर्छौँ। आउनुहोस्, आज पनि केही समय हामी परमेश्वर सँगसँगै बिताउँछौँ। आजको प्रस्तुतिलाई पस्कनुभन्दा पहिले आउनुहोस्, म परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछु। जीवी जिउँदो महान दयालु परमेश्वर, प्रभु हामी धन्यवादी छौँ यो जीवन र जीवनमा दिनुभएका प्रशस्त आशिषहरूको लागि। प्रभु, यो रेडियो कार्यक्रमलाई तपाईँको हातमा राख्दछु, यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर यो देश र सारा संसारमा पुर्याउनुहोस्, ताकि धेरै मानिसहरू जो अन्धकारमा छन् तिनीहरूले तपाईँको ज्योतिलाई देखेर आफ्नो जीवनको अर्थ बुझ्न सकुन्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोत साथी, आजको प्रस्तुतिमा म प्रभु यीशु ख्रीष्टको शिक्षालाई लिएर तपाईँहरूको बिचमा उपस्थित भएको छु। जब प्रभु यीशु ख्रीष्ट यो संसारमा हुनुहुन्थ्यो, उहाँले आफ्नो सेवकाईको क्रममा विभिन्न ठाउँहरूमा गएर मानिसहरूलाई शिक्षा दिनुभयो। धेरै मानिसहरू जो आत्मिक रूपमा अन्धा थिए, ती मानिसहरूको आत्मिक आँखा उहाँले खोलिदिनुभयो। धेरै मानिसहरू शारीरिक रूपमा लुला लङ्गडा थिए, तिनीहरूलाई उहाँले चङ्गाई प्रदान गरे। त्यसै गरेर क्रिस्टले आफ्ना शिक्षामा करुणामय निमन्त्रणालाई इन्साफको चेतावनीसित जोड्नु भएको पनि हामी पाउँछौँ। उहाँले भन्नुभयो, मानिसको पुत्र मानिसहरूका जीवन नष्ट पार्नको लागि आउनु भएको होइन, तर तिनीहरूलाई बचाउनको निम्ति आउनुभयो। हो श्रोता साथी, परमेश्वरको पुत्र तपाईँ हामीलाई नष्ट गर्नको लागि, हामीलाई बचाउनको लागि यो संसारमा आउनु, किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु। परमेश्वरको न्याय र इन्साफप्रति उहाँको करुणाको जीवन उद्देश्यलाई फल नफल्ने अन्जिरको बोटको दृष्टान्तद्वारा यहाँ चित्रण गरिएको छ। क्रिस्टले मानिसहरूलाई आउनेवाला परमेश्वरको राज्यको बारेमा चेतावनी दिँदै आउनुभएको थियो र उहाँले तिनीहरूका अज्ञानता र उदासीनतालाई तीखो रूपले निन्दा गर्नुभएको हामी पाउँछौँ। मौसमको बारेमा भविष्यवाणी गर्ने, आकाशका चिन्हहरूका अर्थ लगाउने मामलामा तिनीहरू तीव्र थिए, तर उहाँको जीवन उद्देश्यलाई अति प्रष्ट रूपमा औम्लाउने समयका चिन्हहरूलाई तिनीहरूले बुझ्न सकेनन्, अर्थात् त्यति बेलाका मानिसहरूले बुझ्न सकेन। त्यस समयमा जस्तै अहिले पनि मानिसहरू केवल आफू मात्र स्वर्गको प्रिय पात्र भएको रूपमा तथा सुधारको सन्देश केवल अन्य मानिसहरूको निम्ति मात्र भएको रूपमा निष्कर्ष निकाल्न तयार भएका छन्। यहुदियाका शासक पन्तियस पिलातसका केही नियमहरूले मानिसहरूलाई अप्रसन्न तुल्याएको थियो। त्यति बेला त्यस समय सारा यरुसलमभरि खैलाम बैलाम मचिएको थियो र पिलातसले यसलाई हिंसा पूर्ण तवरले दमन गर्ने गरेका थिए। कुनै एक समय उसका सेनाहरूले मन्दिरको सिंहासनसम्म आक्रमण गरेका थिए र बलि चढाउँदै गरेका गालिली तीर्थयात्रीहरूको हत्या पनि गरेका थिए। यहुदीहरूले पीडा भोग्ने व्यक्तिको पापकै कारण उसको जीवनमा विपत्ति आइपर्नेछ भन्ने धारणा राख्दथे। यस हिंसाको बारेमा बताउने मानिसहरूले गुप्त सन्तुष्टिका साथ त्यसरी बताउँथे। तिनीहरूले आफ्नो दृष्टिकोण मुताबिक आफ्नो भाग्य गालिलीहरूभन्दा धेरै असल भएको कारण स्वयं आफैलाई परमेश्वरदेखि अझ बढी मात्रामा निगाह प्राप्त जनहरूको रूपमा ठान्दथे। तिनीहरूले ती मानिसहरूप्रति क्रिस्टदेखि निन्दाका वचनहरू सुन्ने आशा राखेका थिए, जो तिनीहरूका दृष्टिकोणमा निसन्देह तिनीहरूबाट दण्ड पाउने योग्यका थिए। क्रिस्टका चेलाहरूले आफ्ना गुरुको राय नसुनेसम्म आफ्ना विचार व्यक्त गर्ने साहस नगरेनन्। उहाँले तिनीहरूलाई अन्य मानिसहरूका चरित्रमाथि फैसला गर्ने र तिनीहरूका सीमित बुद्धिद्वारा प्रतिकार मापन गर्ने विषयमा तीखो शिक्षा दिनुभएको थियो। तैपनि तिनीहरूले ती मानिसहरू अन्य सबै मानिसहरूभन्दा बढी पापी हुन् भनी क्रिस्टले निन्दा गर्नुभएको देख्न चाहन्थे। उहाँको जवाबप्रति तिनीहरूले ठूलो आश्चर्य प्रकट गरे। भीडतर्फ फर्कँदै मुक्तिदाताले भन्नुभयो, क्रिस्टले भन्नुभयो, तिनीहरूले यसरी कष्ट भोगे भन्दैमा के तिमीहरू ठान्दछु यी गालिलीहरू अरू सबै गालिलीहरूभन्दा बढी पापी थिए? म तिमीहरूलाई भन्दछु त्यसो होइन, तर तिमीहरूले पश्चाताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ। यी झस्काउने विपत्तिहरू तिनीहरूका हृदय नम्र तुल्याउन र तिनीहरूलाई आफ्ना पापदेखि प्रायश्चित गराउनको निम्ति रचिएका थिए। बदलाको हुरी मडारिँदै थियो जुन क्रिस्टमाथि शरण नपाएका सबै मानिसहरूमाथि छिट्टै खनिनेवाला थियो। जसै क्रिस्ट चेला तथा भिडका साथ कुरा गर्दै हुनुहुन्थ्यो तब उहाँले आफ्नो भविष्य सूचक शीघ्र दृष्टिपातका साथ सेनाहरूले यरुसलेमलाई घेर्दै गरेको दृश्य देख्नुभयो। उहाँले चुनिएको सहर विरुद्ध अघि बढ्दै गरेका शत्रुका गोडाको आवाज सुन्नुभयो। हजारौं मानिसहरू घेराबन्दीमा परेर मर्दै गरेको दृश्य देख्नुभयो। कयौं यहुदीहरूलाई गालिलीहरूलाई जस्तै बलि चढाइरहेको अवस्थामा मन्दिरको चोकमा हत्या गरिएको थियो। ती मानिसहरूमाथि जुन विपत्तिहरू आइपरेका थिए ती वास्तवमा समान रूपले दोषी राज्यमाथि परमेश्वरका चेतावनीहरू थिए। येशूले भन्नुभयो, तिमीहरूले पश्चाताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ। छोटो अवधिको लागि तिनीहरूमाथि परीक्षण कालको दिन थामिन पुगेको थियो। आफ्नो शान्तिको निम्ति आवश्यक पर्ने कुराहरूका बारेमा चाल पाउनको निम्ति तिनीहरूसँग अझ समय बाँकी थियो। उहाँले भन्नुभयो, कुनै मानिसले आफ्नो दाखबारीमा एउटा अन्जिरको बोट रोपेको थियो, त्यस बोटबाट फल फल्यो भनेर त्यो आयो, तर त्यसले मालीलाई भन्यो तीन वर्ष भयो। तब त्यसले मालीलाई भन्यो, तीन वर्ष भयो म अन्जिरको रुखमा फल खोज्दैछु तर पाउँदिन, यसलाई काटेर ढालिदिए, यसले जमिन किन भोगे? क्रिस्टका श्रोताहरूले उहाँको वचनको गलत अर्थ लगाएनन्। दाउदले इसरायलको बारेमा मिश्र देशबाट ल्याइएको दागका रूपमा लगाएका थिए। यसैयाले यसो भने, सर्वशक्तिमान परमप्रभु दाखबारी इसरायलको घराना हो र यहुदाका मानिसहरू उहाँको आनन्दको बगैँचा हो। जुन पुस्ताको निम्ति मुक्तिदाता आउनु भएको थियो त्यस पुस्तालाई परमेश्वरको दाखबारीमा भएको अन्जिरको बोटद्वारा प्रतिनिधित्व गरिएको थियो, जुन उहाँको विशेष फिक्री र आशिषको घेराभित्र थियो। उहाँका जनहरूप्रति परमेश्वरको उद्देश्य र तिनीहरूका सामु रहेको तेजस्वी सम्भावनाहरूलाई यी शब्दहरूका साथ प्रस्तुत गरिएको थियो। उहाँका गौरवको प्रदर्शन होस् भनेर परमप्रभुले नै रोप्नु भएको धार्मिकताका फलाटहरू तिनीहरू कहलाइनेछन्। मृत्युको अन्तिम अवस्थामा रहेका याकुबले पवित्र आत्माको प्रभावद्वारा सर्वप्रिय छोराको बारेमा यसो भनेका थिए, योसेफ फलले लटरम्म भएको लहरा हो, पानीको मूल लिएर भएको फल दिने लहरा जसका आँगाहरू पर्खाल माथि माथि फैलन्छ। र उनले भने, तेरा बाबुका परमेश्वर जसले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान जसले तँलाई आशिष दिनुहुन्छ, माथि स्वर्गका आशिषहरू, तल अघातका आशिषहरू। यसरी परमेश्वरले इसरायललाई असल दागको बोटलाई झैँ जीवनको मूल भनेर रोप्नु भएको थियो। यसरी परमेश्वरले इसरायललाई असल दागको बोटलाई झैँ जीवनको मूल लिएर रोप्नु भएको थियो। उहाँले एउटा अत्यन्त मलिलो डाँडामा आफ्नो दाखबारी बनाउनु भएको थियो। उहाँले त्यसलाई पर्खालले घेर्नुभयो र ढुङ्गाहरू टिपेर फ्याँक्नुभयो र त्यसमा उहाँले सबैभन्दा असल दाग रोप्यो। तर असल दाग फल्छ कि भनेर तिनले आशा गर्न लागे, तर त्यसबाटमा खराब दाग फेला पो पर्यो। क्रिस्टको समयमा मानिसहरूले अघिल्लो युगका यहुदीहरूले भन्दा अधिक धार्मिकताको प्रभाव देखाए, तर वास्तवमा तिनीहरू परमेश्वरको आत्माको मिठो अनुग्रहको मामलामा अझ बढी कङ्गाल थिए। योसेफको जीवनलाई अति सुगन्धित तथा सुन्दर तुलाउने चरित्रका बहुमूल्य फलहरू यहुदी राज्यहरूमा प्रकट हुन पुगेका थिए। परमेश्वरले आफ्नो पुत्र मार्फत फलको खोजी गर्दै हुनुहुन्थ्यो, तर एउटा पनि फल फेला पार्नु भएन। इसरायल धरतीको निम्ति एक बोझ सरह थियो, यसको अस्तित्व नै एक श्राप थियो, किनकि यसले दाखबारीमा फलले लटरम्र फल्ने रुखको स्थान मात्र हो घटेको थियो। जुन आशिष परमेश्वरले संसारलाई दिने योजना गर्नुभएको थियो यसले संसारलाई त्यही आशिषबाट वञ्चित तुल्याएको थियो। इसरायलीहरूले राज्यहरूका बीचमा परमेश्वरको गलत प्रतिनिधित्व गरेको थियो। तिनीहरू केवल निकम्मा मात्र थिएनन्, तर एक निश्चित अवरोध पनि थिए। तिनीहरूका धर्म एक ठूलो परिणाममा धोका थियो दिने तबरको थियो, र यसले मुक्तिको सट्टा विनाश ल्यायो। श्रोता साथी, दृष्टान्तमा दाखबारीको मालीले यदि बोटले फल फलाएन भने त्यसलाई ढालिनु पर्छ भन्ने वाक्यप्रति प्रश्न गरेन, तर फलहीन बोटप्रति मालिकको चाखको बारेमा जानेर त्यसमा सहभागी हुन्छ र त्यस बोटको वृद्धि र फलदायिताले भन्दा अन्य कुनै पनि कुराले तिनलाई बढी आनन्द प्रदान गर्न सक्ने छैन। तिनी मालिकको आकाङ्क्षाप्रति यसरी जवाब दिन्छन्, यसलाई अझै एक वर्ष रहन दिनुहोस्, म यसको वरिपरि खनेर मल हाल्छु, त्यसपछि फल फल्यो भने बेसी भयो। हो श्रोता साथी, यो दृष्टान्त जुन प्रभु यीशु ख्रीष्टले भन्नुभएको छ त्यो हाम्रो जीवनमा पनि लागू हुन्छ। परमेश्वरले तपाईँ र मलाई एउटा उद्देश्यको लागि यो संसारमा ल्याउनु भएको छ, सृष्टि गर्नु छ। यदि त्यो उद्देश्यमा हामी अगाडि बढ्न सकेनौँ, यदि हामी फल्न सकेनौँ, फुल्न सकेनौँ, परमेश्वरको इच्छा अनुसार चल्न सकेनौँ भने हामीलाई पनि एक दिन साटिनेछ, हामीलाई पनि काटिनेछ। परमेश्वरले यी वचनहरूद्वारा तपाईँ र मलाई आशिष दिनुहोस्।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98-61-55-120, 98-61-55-120 र अर्को 98-18-53-95-55, 98-18-53-95-55।
श्रोत साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त गवाईको सङ्घालो लिएर तपाईँको बीचमा पुनः उपस्थित भएको छु। श्रोता, आजको गवाई भारतको बंगाल भन्ने क्षेत्रबाट आएको छ। श्रोता, र डेभिडले अचम्म मान्दै आफ्नो बंगाली भाषामा बाइबलको वाक्य एकटक लगाएर हेर्छन्। सातौं दिन तिम्रो परमेश्वरको शाब्दको दिन हो भनेर लेखिएको हुन्छ। लोकले सिकाए अनुसार इसाई भएको डेभिड स्कुलको शिक्षक थिए। जब ती उनले ती शब्दहरू प्रथम पल्ट देखे तब उनी छक्क परेर केही बेर घोरिए। त्यसको अर्थ के हो? कुन दिन सातौं दिन हो? उनको पात्रो अनुसार शनिबार सातौं दिन थियो। उनी पनि इसाई चर्चमा चर्च गएको उनलाई थाहा थिएन। आफ्नो चर्चको अगुवा बिशपलाई यो सोध्नु जान्छु भनेर आफ्नो श्रीमती स्वर्णालाई उनले भन्छन्। उहाँ त बाइबलको गुरु हुनुहुन्छ, उनलाई त्यसको जवाब पक्कै थाहा होला। बाइबलले जे भन्छ त्यसको वास्ता नगर। तिमीले निरन्तर रूपमा आइतबार सेवा गरे अनुसार नै त्यही दिन आराधना गर्दै गर। बिशपले डेभिडलाई सल्लाह दिन्छन्। आफ्नो चर्चको मूल धर्मगुरु बिशपको जवाबले डेभिडलाई झन अलमलमा पार्दछ। मसँग बिशपले साबतको बारेमा किन छलफल गर्न चाहेनन्? अचम्म मान्दै झन गहिरिएर उनी सोच्न पुग्छ। घरमा आएर आफ्नो श्रीमती स्वर्णालाई आफ्नो गुनासो पोखाउँछन्। होइन, सातौं दिन साबत पवित्र हो र हामीले त्यसलाई पालन गर्नुपर्छ भनेर बाइबलले स्पष्ट देखाउँछ, तर बिशपले त्यसको बारेमा मसँग छलफल गर्न किन चाहँदैनन् होला? आइतबार नै पालन गरेर बस्नुपर्छ भनेर उनले मलाई सिकाए, यसले मलाई सन्तोष लागेन। मलाई के गरौँ के नगरौँ भइरहेको छ। हामी उपवास बसेर प्रार्थना गर्नुपर्छ होला, स्वर्णले सुझाव दिइन्। यदि हामी गलत दिनमा परमेश्वरको आराधना गरिरहेका छौँ भने परमेश्वरले हामीलाई देखाउनु हुनेछ। जब डेभिड र उनकी श्रीमती उपवास साथ प्रार्थना गरे तब परमेश्वरको साँचो स्तुति गर्नुपर्छ भनेर शनिबार नै गर्नुपर्छ भनेर तिनीहरूले निर्णय गरे। अर्को दिन एकजना आगन्तुक तिनीहरूको घरमा आए। के तपाईँलाई त्यस्तो चर्च थाहा छ जसले हप्ताको सातौं दिन शनिबार परमेश्वरको विशेष आराधना गर्छ? डेभिडले त्यस पाहुनालाई सोधे। हो, मलाई थाहा छ। क कलकत्तामा एउटा चर्च जसले शनिबारमा आराधना गर्छ त्यस पाहुनाले त्यस चर्चको ठेगाना दिए। अर्को शनिबार त्यस ठेगाना अनुसार डेभिड र उनकी श्रीमती सोना कलकत्तामा गएर तिनीहरूले शनिबार आराधना गर्ने चर्च भेटाए। त्यस चर्चका मानिसहरू बाइबल पढिरहेका तिनीहरूले देखेर खुसी भए। तिनीहरू त्यस दिन त्यस विश्वासीहरूसँग परमेश्वरको आराधना गरे। चर्च पछि ती दम्पती एकजना व्यापारी विश्वासी परिवारको घरमा गए। उनीहरू जोन र उनका श्रीमती थिए। कुराकानी गरेपछि डेभिडले जोनलाई आफू सत्यलाई खोजिरहेको बारेमा कुरा राखे। अर्को शनिबार हामीहरूको घरमा कसैले आएर तपाईँहरूले किन शनिबार नै परमेश्वरको आराधना गर्नुहुन्छ कि सो सिकाउन तपाईँको चर्चबाट कोही आएर हामीलाई सिकाइदिनुहोस् न त भनेर डेभिडले र उनकी श्रीमती सोनाले एकै स्वरमा अनुरोध गरे। हामी आउँछौँ भनेर जोनले जवाफ दिए। त्यसको लगतैपछि जोन र अर्को एकजना विश्वासी डेभिड र सोनाको घरमा गए। केही समयको अध्ययनपछि डेभिड र उनकी श्रीमतीले जोन र उनको साथीले आफ्नो घरमा साबतको सेवा सञ्चालन गर्ने अनुरोध गरे। अनि कलकत्ता सेभेन डे एडभेन्टिस्ट चर्च अरू केही विश्वासीहरू बाइबलको सत्यलाई खोजी गर्न डेभिडको घरमा तिनीहरूलाई सहयोग गर्न आए। सेभेन डे एडभेन्टिस्टले बाइबलका सत्यहरूलाई सिकाइरहेको रहेछ भनेर थाहा पाएर डेभिडले आफ्नो शिक्षक कामबाट राजीनामा दिएर अरूलाई साबतको सत्य सिकाउन सुरु गरे।
आजको हाम्रो यो कार्यक्रम शिक्षाप्रद लाग्यो र तपाईँले यसबाट विशेष अगुवाई लिन सक्नु भएको छ भने हामीले आशा लिएका छौँ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 20002, काठमाडौँ नेपाल। श्रोता, यदि तपाईँ हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165150120 र अर्को 98185955 98185955। श्रोता, तपाईँ हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस यस प्रकार छ: nepal@awr.org। यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org मा जानुहोस् र त्यहाँ तपाईँले हाम्रो सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि फेरि यही स्टेशन र यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुत म रवि यहाँसँग बिदा माग्दछौ। नमस्कार।